وله الكبرياء في السماوات والأرض وهو العزيز الحكيم. والصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد: أعوذ بالله من الشيطان الرجيم. ولله على الناس حج البيت. وقال تعالى: وأتموا الحج والعمرة لله. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. جو کام بھی کیا جاتا ہے اس کی نیت جیسی ہوتی ہے، اس کام کی بنیاد اسی پر کھڑتی ہے، کام کا دار و مدار نیتوں پر ہے. نیت کی مثال جڑ کی ہے، نیت کی مثال عمارت کی بنیاد کی جیسی ہے. درخت بڑا نظر آتا ہے لیکن اس کی جڑ کھوکھلی ہو تو وہ درخت آج نہیں تو کل گرے گا. عمارت اچھی نظر آ رہی ہے، دیکھنے میں خوبصورت ہے، لیکن اس کی بنیاد کمزور ہے تو لوگ بولتے ہیں خطرہ ہے. تو جڑ اور بنیاد یہ نظر نہیں آتی، عمارت نظر آتی ہے، درخت نظر آتا ہے. ایسے ہی ہمارے اعمال جو بھی ہیں وہ ہم عمل کر رہے ہیں یہ نظر آتا ہے، لیکن اس کی نیتیں وہ نظر نہیں آتی. اسی لیے اللہ تبارک و تعالیٰ نے حج کے بارے میں اور عمرے کے بارے میں جو لفظ فرمایا بہت آسان اور بہت مختصر فرمایا: وَأَتِمُّ الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ. حج اور عمرے کو کرو، پورا کرو اللہ کے لیے. دوسری آیت میں فرمایا: وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ. اللہ کے لیے لوگوں پر بیت اللہ کا حج فرض. دونوں میں بھی اللہ کا لفظ آ رہا ہے. دیکھو، کوئی بھی چیز لائی جاتی ہے تو جس کے لیے اصل ہوتی ہے لوگ پہچان لیتے ہیں یہ ان کے واسطے لائے ہیں کر کے. بچوں سے محبت ہوتی ہے، بچوں کے لیے باپ کچھ چیز لاتا ہے، اس چیز کو دوسرے لوگ بھی کھاتے ہیں، بیوی بھی کھا رہی ہے، ماں بھی کھا رہی ہے، گھر کی دوسری عورتیں بھی، مرد بھی کھا رہے ہیں. لیکن بیوی کے دل میں یہ بات رہتی ہے، یہ چیز جو لائی گئی ہے یہ بچوں کے واسطے لائی گئی ہے. اسی لیے کبھی بات آ گئی تو وہ فوراً بول دیتی: میرے واسطے کیا لائے تمہیں، بچوں کے واسطے لائے. اس طریقے سے وہ پھٹ سے کہہ دیتی ہے، اس لیے کہ وہ سمجھتی ہے کہ یہ چیز جو لائی گئی ہے یہ بچوں کے لیے، تو بچوں کی چیز ہو گئی. اسی طریقے سے ہمارا جو یہ عمل ہے یہ اللہ کے لیے ہو. اب دیکھیں، وہ چیز لائی گئی تو اس میں بیوی بھی کھا رہی ہے، اس شخص کی ماں بھی کھا رہی ہے، دوسرے بھی اس کو استعمال کر رہے ہیں، لیکن وہ چیز جوڑی گئی ہے بچوں کے ساتھ، تمہیں بچوں کے واسطے لائے سو یہ، تو اس کا رشتہ بچوں کے ساتھ جڑ گیا. ویسے ہی ہم حج کریں، عمرہ کریں، اس میں نیت اللہ کے لیے ہو، ہم یہ کام اللہ کے لیے کریں. ہاں، حج اور عمرے میں کھانا بھی ہوگا، پینا بھی ہوگا، سونا بھی ہوگا، یہ سب چیزیں ہوں گی، لیکن اصل یہ کام اللہ ہی کے واسطے ہوگا، اس کو ذہن میں رکھنا ہے. یہ پہلی بات ہے. تو ہمارا حج کو آنا، शुरू ही से हम नियत को सही करके आएं और दरमियान दरमियान में भी नियत को हम सही करें। अगर नियत में कुछ शैतान गलती डाल दे, ये दूसरी चीज़ें आ जाए, तो फौरन ये अल्लाह के पास माफ़ी मांग कर तौबा इस्तिग़फ़ार करके हमारी नियत को हम दुरुस्त करें, ये ज़रूरी चीज़ है। इसके बग़ैर कितना बड़ा अमल भी हो, कल अल्लाह के पास हम जाएं और हमारी नियत दुरुस्त ना हो तो क्या होगा? एक शख्स दुनिया में अब्दुल्ला भाई का घर बनाया, तामीर हो गई। अब होने के बाद मजदूरी लेने के वास्ते अब्दुर्रहमान भाई के पास जाकर पूछ रहा है, मैं घर बनाए ना मजदूरी दिया। साफ बात है, वो पूछेगा किसका घर बनाए, तो बोले अब्दुल्ला भाई का घर बनाए। तो वो शख्स बोलेगा, भाई अब्दुल्ला भाई का घर बनाए तो उनके पास जाकर मजदूरी लियो, मेरे पास क्यों लेने आए? है नहीं भाई, ये मोटी मिसाल है नहीं। इसी तरीके से कोई हम अमल करें और दूसरों की नियत उसमें हो, दूसरों के वास्ते अगर हम यहाँ कर दिए, कल क़यामत में जाकर अल्लाह इसका बदला हमें दो बोले तो अल्लाह क्या बोलेंगे? किसके वास्ते करे थे? उनके पास जाकर बदला ले लो, मेरे पास लेने क्यों आए हैं? तो वहाँ पछताना हो जाएगा, वहाँ कुछ भी पछताना काम नहीं देगा, अफसोस करना जो है वहाँ। इसीलिए जो भी करना है वो यहाँ कर लेना। एक बात तो ये हुई। दूसरी बात, शरीयत में ये भी ज़रा पॉइंट नोट करें, जो काम करने के हैं वो हम करेंगे तो जो काम नहीं करने के हैं उनसे हम बच जाएंगे। जी, जो काम करने के हैं वो हम करेंगे तो जो काम नहीं करने के हैं उससे हम बच जाएंगे। समझ रहे हैं? ये एक उसूल याद रख लो। मजदूर जो है उस वक्त में अपनी मजदूरी में लगेगा, अपना काम करेगा तो बेकार चीज़ों से बच जाता है और अपने वक्त को पूरी तरह उसूल करने वाला बन जाता है। एक घंटे के हिसाब से वो मजदूरी ले लेगा, अपना जो करने का काम है उसमें लग जाएगा, तो नहीं करने के काम जो है वो उससे खुद ब खुद छूट जाएंगे। इसके बजाय उन्हें गया तो था लेबर वर्क के लिए, जॉब वर्क के लिए, उसका एक एक घंटा उसके लिहाज से जो है उसकी मजदूरी तय थी। अब जो करने का काम था वो करे बगैर दूसरे कामों में लग जाए, बेकार बातों में लग जाए, इधर उधर की चीज़ों में लग जाए, तो उसका वक्त निकल जाएगा, तो करने के काम वो नहीं कर सकेगा। क्यों? इसलिए कि नहीं करने के काम वो करने लगा। वैसे ही अब हम यहाँ आए हैं, जो काम हमें करना है उसमें अगर हम लगेंगे तो नहीं करने के काम हमसे खुद ब खुद छूट जाएंगे। नहीं, अगर यहाँ आकर भी नहीं करने के काम हम करेंगे तो जो करने के काम है रह जाएंगे। मिसाल के तौर पर कोई भी चीज़ आप ले लो दुनिया की, भाई ये फलां जगह मिलती क्या कर, तो मिलती कर बोल सकते, सोना ले लो, चांदी ले लो, कपड़े ले लो, ये ज़रा तवज्जो से सुनो भाई, लोग आते जाते तो रहेंगे, आप थोड़ी देर तवज्जो से सुने, इसलिए कि बातें आप ही से कही जा रही हैं। कोई भी दुनिया की चीज़ पूछी जाए, ये फलां जगह मिलती क्या, आपके यहाँ मिलती क्या, फलां जगह मिलेगी क्या, तो जवाब यही है कि हाँ मिलती है। सोने के बारे में पूछो, चांदी के बारे में पूछो, कपड़ों के बारे में पूछो, जूतों के बारे में पूछो, क्यों भाई, कोई भी चीज़ पूछो। एक सवाल है, काबतुल्ला तुम्हारी बस्ती में मिलता है क्या? इसका जवाब है क्या बोलो? पूरी दुनिया वालों से पूछ लो, ये काबतुल्ला, ये अल्लाह का घर तुम्हारी बस्ती में है क्या? तुम्हारी बस्ती में मिलेगा क्या? पूछो, इसका जवाब है क्या किसी के पास? दुनिया का कौन सा मुल्क हो, समझ गया, कितने दौलत वाले हों, कितने सर्वत वाले हों, कितनी ताकत वाले हों, किसी के पास इसका जवाब नहीं है सिवाय इस सरजमीन के। तो जब ये काबतुल्ला यही है और दुनिया में कहीं नहीं है, तो हमारा वक्त इसकी कदर में अगर यहाँ लग जाएगा तो दूसरी चीज़ों से हमारा वक्त बच जाएगा। नहीं, अगर यहाँ हमारा वक्त दूसरी चीज़ों में लग गया तो जो कदर करने की चीज़ है वो हमसे रह जाएगी और ज़िंदगी भर इसका अफसोस और पछतावा हमको रह जाएगा। इसलिए कि ये नज़ारा कहीं दुनिया में नहीं, काबतुल्ला को देखने पर सवाब मिल रहा है, ये रहमत अल्लाह की नाजिल हो रही है। बोले तो कौन सी चीज़ वैसी है? बोला सुभान अल्लाह। तो ये दुनिया में ये एक ही चीज ऐसी है ये जो दुनिया में कहीं नहीं है, इसलिए इसकी जितनी कदर करनी है कर लेनी चाहिए। अब हम आए भी हैं, कितने दिन हमारे हाथ से निकल गए, अब ले दे के कल एक दिन बाकी है यहाँ का। कितने लोग जिंदगी भर रो रो कर तरस तरस कर अल्लाह से मांगते थे, या अल्लाह इस सरजमीन की दीदार हमको नसीब कर दे, वहाँ की मट्टी नसीब कर दे, वहाँ कदम रखना हमारे मुकद्दर में कर दे। लेकिन जिंदगियां गुजर के चली चली गई, तरस तरस के रह गए, मौका नहीं मिला। अल्लाह ताला ने हम और आपको अल्हम्दुलिल्लाह ये मौका दिया है। तो जो वक्त गुजरा कदर करने वाले किए हैं, अब भी वक्त है जी, उसकी भी हम कदर कर लेंगे तो इंशाअल्लाह ताला जिंदगी भर उसकी बरकतें हम देखेंगे। तो हमारे वक्त की कदरदानी ये बहुत ज़रूरी है। देखो दुनिया का जो मालदार इंसान, कौन भाई सबसे मालदार बोलो ना, बोलते नहीं
है?
नहीं, अब का बोलो उन्हें चलेगा सुरन जी, अब बोलो बिल गेट्स। उसे कोई पूछेगा थे जो मैं चल कर जाते रहे तो 10,000 रुपये का कट्टा जमीन पे पड़ा रहा तो तुम्हें क्या करेंगे जी? अच्छा, तो 10,000 रुपये का कट्टा जमीन में पड़ा है तो तुम्हें क्या करेंगे? इसलिए कि दुनिया का सबसे मालदार इंसान होने, अब उसे उठाएगा कि नहीं उठाएगा कि ये अंदाज से पूछने वाला पूछा। उन्हें बोला कहते मैं उठाऊंगा नहीं, बोला उसे ताजू हुआ 10,000 रुपये का कट्टा है ना। उन्हें बोला कहते मैं झुक कर उठाने में मुझे जितना वक्त लगता है मैं आगे बढ़ा तो उससे ज़्यादा मैं कमा सकता हूँ, बोला। इससे क्या बात मालूम हुई? उसे वक्त की कदर मालूम है, उसे वक्त की कदर। वक्त गया, वक्त फिर हाथ आता नहीं। दुनिया की कौन सी चीज़ भी हाथ से छूट गई फिर मिल जा सकती है, दौलत हो जी, सोना हो, चांदी हो, आस्ती हो, जायदाद हो, क्या भी हो, लेकिन ज़िंदगी का एक लम्हा हमारी ज़िंदगी से चले जाए, वो लम्हा, वो लहजा फिर ज़िंदगी में हमको नसीब नहीं होता। इसलिए कदर करने वाले ऐसा करें। एक बुजुर्ग घर में थे, एक आवाज़ बाहर गली से आई, बेचने वाले मुख्तलिफ आवाज़ें लगाते ना, अजीब व किस्म अजीब व गरीब तरीके से पुकारेंगे वो लोग। मैं ताजुब से हमारा मिक पूछता, मी नो कई को ऐसा पुकारते सो, समझ में नहीं आया सगा रहा था ना। बोले बेटा ऐसा पुकारे कुछ क्या लाया कि क्या बेचता है कि घर को देखने आएंगे लोग। अच्छा साफ बोला तो पंडू बेचने वाला साफ, टमाटर बेचने वाला टमाटर करके बोला, प्याज बेचने वाला प्याज करके बोला। तो अंदर रखो हमारे घर में तो हैरवान रखो घर को, अंदर ही से जाएंगे। एक अजीब तरीके से बोले तो क्या बेचता है कि घर को देखने आएंगे, देखने आए तो जानते हुए ले लेंगे, घर को दिल में इरादा होता है। उस तरीके से इंसान माइल हो जाता है। वो जो बाहर से आवाज आई वो अजीब अजीब आवाज थी, सुभान अल्लाह। वो आवाज क्या थी? या यूहन्नास इरहमू अला मन यज़ूबु रअसु माली, ऐ लोगों रहम करो उस शख्स पर जिसका सरमाया घुल रहा है। इन्हें दुकान वाले भंडवाल डाल को लेते, चीज़ जोड़ते, कैपिटल डालते, उनका असल, उसका उनका मॉडल, उनकी पूंजी, उनका सरमाया, उनका कैपिटल जो दुनिया दुकान में रहता है, वो व्यापारी बोल रहा है ऐसे आदमी पर रहम करो जिसका मॉडल, जिसका सरमाया, जिसका कैपिटल घुल रहा है, उस पर रहम करो करके आवाज़ लगाया उन्हें। तो ये बुजुर्ग जाकर बाहर देखे तो उन्हें आइस के डल्ले बेचने कर रहे थे। उन्हें बोलता है मैं पैसे देकर ये डल्ले आइस की सीला लेकर आया हूँ, मैं मेरे ऊपर रहम करो, ये घुलने से पहले पहले तुम लोग ले लो, सुभान अल्लाह। ये देखते ही बोले कहते ये इंसान पूरी दुनिया वालों को अपना असली सबक याद दिला रहा है, तुम्हारी ज़िंदगी घुलने से पहले पहले उसका नफ़ा हासिल कर लो। ये है असल ज़िंदगी का एक लम्हा हमारी ज़िंदगी से चले जाए फिर वो नहीं आ सकता। देखो देखते देखते इतने दिन हमारे यहाँ के गुजर गए, अब एक दिन बाकी है। हम ना दो रकत पढ़ने मुश्किल दिखता है, एक लाख रकत हमें एक दिन में पढ़ सकते हैं क्या, बोला। लेकिन अल्लाह का कितना बड़ा करम है, हम इस हरम में जाकर एक रकत पढ़ेंगे, अल्लाह हमें बैठे बिठाए 1,00,000 का सवाब दे रहे हैं। हमारी बस्तियों में 1,00,000 रकत कब पढ़ना हमें? دو رکعت ہمارے لیے پڑھنا مشکل ہے، ایسے موقع پر اللہ کی رحمت بارش کی طرح برس رہی ہے، اب بھی کوئی دامن پھیلا کر نہیں لے تو کس کی محرومی؟ اس لیے یہ دن ہے، اس کی قدر کریں جی۔ اور ایک بات، اور ایک مثال، کھیتی جی، فصل بونے والا کسان جب کھیتی اگتی ہے تو اس کے ساتھ کچھ جنگلی گھاس بھی اگ جاتی ہے، اب دیکھنے کو بھی اچھی ہے، ہری بھری ہے، اس کے باوجود کسان جو ہے انہیں پکڑ پکڑ کر کھینچتا، اسے کھینچ کھینچ کو جڑ سے اکھاڑ کر نکالتا۔ اب دیکھنے والا بولتا، کہیں کو بھائی اچھی ہے نا، تمہیں کیا بھی کرے بھی نہیں، وہ خود سے نکلی ہے، دیکھنے کو بھی اچھی ہے، اسے ایسا تمہیں چھنا چھنا کو کھینچ کھینچ کو نکال رہے نا، کہیں کو تو انہیں کیا بولتا ہے، تمہارا کام دیکھو جاؤ، اتنا معلوم نہیں ایسا، نہیں بھائی اچھی دکھ رہی ہے، چپ کے کہیں کو کھینچ رہے ہو تو جاؤ بھائی تمہارا کام دیکھو، ایسا نہیں کہیں کو بولو تو انہیں بولتا، دیکھو مجھے ہونا ہے سو فصل، وہ چھ اصل فصل جو ہے وہ اصل ہے، اب اس کے واسطے میں کیا کیا محنت کرنے کرا ہوں جی، زمین گنا کرا ہوں، پانی دیا ہوں، تو اس کے اوپر جو ہے کھاد ڈالا ہوں، یہ سب کرا ہوں میں، کیوں فصل اچھی ہونے کے واسطے، اب یہ جنگلی گھاس کو میں توڑ دی، چھوڑ دیا تو انہیں زمین کی طاقت پوری اپنی طرف کھینچ لیتی ہے، میری فصل جو ہے وہ کچی ہو جائیں گی، اور جیسی فصل نکلنا ہے ویسی نہیں نکلیں گی، مجھے نقصان ہو جائے گا، سبحان اللہ، انہیں جانتا ہے حقیقت۔ اسی طریقے سے شریعت کے جو بھی اعمال ہیں، اللہ رسول کی طرف سے جو باتیں ہم نے بتائی گئی ہیں، اس کے ساتھ ساتھ دوسری چیزیں بھی شروع ہو جائیں گی، یہ بھی وہ بھی، یہ کام بھی وہ کام بھی، ان کو ہمیں ہماری زندگیوں سے دور نہیں کریں تو کیا ہوگا، زندگی کی پوری طاقت وہ چیزیں لے لیں گی اور ہماری عبادتیں اور ہمارے اعمال جو ہے وہ پھیکے پڑ جائیں گے۔ اس لیے ہماری پوری طاقت، ہماری جو چیزیں اللہ رسول کی طرف سے مقرر کر کے ہیں، جو بتائے ہیں، اس پر ہماری طاقت لگنا۔ مثال کے طور پر نماز ہے، فرض ہے ہر ایک پر، مرد پر بھی، عورت پر بھی، بڑوں پر بھی، چھوٹوں پر بھی، مسافروں پر بھی، گھر میں رہنے والوں پر بھی، سب پر ہے، ہاں اس کے مسائل ہیں، مسائل کے لحاظ سے۔ اب نماز کے وقت میں اگر دوسری چیز کو ہمیں جگہ دے دیے تو انہیں ہمارے وقت کو کھینچ لے گی، انہیں ہماری طاقت کو کھینچ لے گی، اور ہماری نماز پھیکی پڑ جائے گی، ہماری نماز کچی ہو جائے گی۔ اس طریقے پر ہم دیکھتے جائیں کہ جو چیزیں اہم ہیں، جو جتنی چیز اہم ہوتی ہے اس کو اتنی اہمیت دینا ہے۔ آج ہوتا یہ ہے کہ غیر اہم چیزوں کو اہم سمجھتے ہیں اور ضروری چیزوں جو ہے اسے معمولی سمجھ کر چھوڑ دیتے ہیں۔ مثال کیا ہے، میں مثال اس لیے دے رہا ہوں، مثال سے بات اچھی طرح سمجھ میں آ جاتی ہے اور موٹے ذہن والے بھی اس کو سمجھ سکتے ہیں۔ اس لیے ایک انسان گھر بنتا ہے، اب اینٹا رکھ کر جوڑا، آج کل بلاکس یہ وہ آگے ہیں، خیر رکھا، وہ رکھے گا تو ہی دیوار کھڑی ہوگی، دیوار کے بغیر گھر کا تصور نہیں ہوتا۔ گھر بنائے کیا بھائی، ہاؤ بنائے گا تو میدان میں لے جا کو کھڑا کو دکھائے، یہ میرا گھر کا تو مانیں گے کیا، دیوار آج بھی نہیں گا تو، ہاں دیواریں کھڑنا ضروری ہے، دیوار کے بغیر گھر کا تصور ہی نہیں تھا۔ اچھا لیکن دیواریں کھڑا کر دیا، اتنا اس میں جا کر بسیرا کرنا شروع کرتا ہے کیا؟ نہیں، اسے پلاسٹر کرتا ہے، کیا کرتا ہے بھائی، جی اسے لیپتا ہے سیمنٹ سے، اس کے بعد جا کر فوراً بسیرا کرتا ہے کیا؟ تب بھی نہیں کرتا، کہاں جاتا، پینٹ کی دکان کو جا کر میچنگ کے اٹھاتا۔ اللہ اکبر، آج کل تو اتنے قسم آ گئی، پیلا رنگ دکھا گو تو انہیں پیلے میں 10 رقم دکھائیں گا، یہ لائٹ، وہ ڈارک، یہ میڈیم، کر کوئی سا باقاعدہ اتنی موٹی کتابیں آتی ہیں، اتنے میچنگ آ جا کر انہیں کیا کرتا ہے، وائٹ واش کرنے کے واسطے دکان میں جا کو پسند کر کو لا کو وائٹ واش کرے بعد اس کے لحاظ سے پردے سلیکٹ کرتا، نہیں پردوں کے لحاظ سے پینٹ مارتا ہے کہ نہیں، یہ آج کپڑوں کے لحاظ سے جوتے پہنتے، جوتوں کے لحاظ سے کپڑے پہنتے، نام ابھی دکان آ گیا میچنگ سینٹر بھی، یہ سینٹر بھی ویسا ہو گیا ہے۔ تو یہ میچنگ، اب دیکھو اس میں ضروری چیز کیا تھی، دیوار، یہ فرض، فرض ہو گیا نا، اب جا کر رہ جاؤ تمہیں تو نہیں رہتا انسان، جا کر سمجھتے ہیں، اسے پلاسٹرنگ کرے بغیر جاتا نہیں، اترتا نہیں، अच्छा भाई प्लास्टरिंग कर डाले, जागो बसेरा तुम्हें करो ना। नहीं भाई अभी क्या भाई, तुम्हें फिनिशिंग ही छुई नहीं अभी, काम ही पूरा हुआ नहीं रहता है कि नहीं। प्लास्टरिंग करे सो सुन्नत, उसके ऊपर क्या करे वेट वॉश करे सो ये क्या है मुस्तहब नफिल। समझ रहे हैं दर्जा दर्जा समझ रहे हैं। वैसे ही शरीयत के अमल ये फ़र्ज ये सुन्नत ये नफिल, इसको समझ गए तो ये हराम ये मकरू, मकरू में भी हराम के करीब मकरू तहरीमी ये मकरू तंजीही, इसको समझ गए तो किसे अहमियत देना की अहमियत देगा इंसान, किसे उस दर्जे में नहीं ज़रा कम दर्जे में शरीयत बताती है कि उसे उतनी अहमियत, किसे छोड़ना ज़रूरी है हराम है उसे छोड़ना है, कौन सी चीज़ जो है हराम नहीं है कम दर्जे की है उसका हुक्म यह है। इस तरीके से शरीयत में क्या है तकसीम है, इसको जहन में रखे तो अमल करना हमारे लिए सब आसान है। आज क्या होता है जो चीज़ अहम नहीं उसे अहम समझते हैं, जो अहम है उसे अहम नहीं समझते, ये बड़ा मसला है। समझ रहे हैं भाई, इसलिए जो जो शरीयत की चीज़ें हैं उसको सामने रखें, पूछें मालूम करें उसके मुताबिक अमल करें। वक्त भी काफ़ी हो रहा है, सुबह उठने का भी है, इसलिए बहुत मुख्तसर अंदाज में बात कर रहा हूँ। तो यहाँ के बारे में कुरान पाक की एक आयत है, वमन युरिद फीही बिल्हादिन बिज़ुल्मिन नुज़िक़ुहु मिन अज़ाबिन अलीम। अल्लाह माफ़ करे, पढ़ने में भी दिल डरता है। और जगहों में गुनाह का इरादा इंसान करे तो उसके नाम आमाल में गुनाह नहीं लिखा जाता जब तक कि इंसान गुनाह ना करे। दूसरी जगहों में रहकर गुनाह का इरादा दिल में आए तो फरिश्ते इन्हें गुनाह कराया कर नहीं लिखते, जब तक उन्हें वो गुनाह नहीं करता तब तक उसके नामे आमाल में उसके कागज़ में गुनाह कराया कर को नहीं लिखा जाता। लेकिन ये ज़मीन ऐसी है अल्लाह माफ़ करे यहाँ के बारे में यह है, यहाँ गुनाह का इरादा भी दिल में आया तो इन्हें गुनाह कराया कर को आ जाता कर। अल्लाह तो कई कुकर को पूछेंगे तुम्हें, कई गुजर को पूछे तो एक रकात पड़े तो एक लाख का सवाब ये ज़मीन में मिलता दूसरी जगह में नहीं मिलता। जैसा अल्लाह इनाम देने में बढ़ कर इनाम दे रहे हैं, अजाब देने में भी यहाँ का गुनाह होता था। इसलिए हजरत इब्ने अब्बास रजी अल्लाह अन्हु ये बस्ती को छोड़ कर चले गए, कहते यहाँ रहे नहीं, कहते लोग पूछे क्या हजरत यहाँ एक नमाज का सवाब एक लाख नमाज के बराबर है ना, यहाँ रहते नहीं क्या, तो नहीं भाई मेरे हाथ से होता नहीं, यहाँ रह को मेरे से गुनाह हो गया तो इतना बड़ा अजाब मुझे भुगतना पड़ेगा, इसलिए मैं डर कर यहाँ से चले जाता हूँ, बोलेगा अल्लाह अकबर। कौन इब्ने अब्बास रज़ी अल्लाह अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचेरे भाई, उन्होंने उतना डरते थे, तो हमें इस ज़मीन में डर कर रहना चाहिए। इसलिए शरीयत के अहकाम की पाबंदी बहुत ज़रूरी है, फ़राइज़ का ख्याल रखना, हराम चीज़ों से अपने आप को बचाना बहुत ज़रूरी है। ये समझते हैं तकसीम है, इन्हें मर्द है इन्हें औरत है, ये बाहर के काम मर्द के हैं अंदर के काम औरत के हैं, शरीयत की तकसीम है ये। हाँ शरीयत ने औरत को कहा तुम घर में नमाज पढ़ो, ये तुम्हारे लिए बाहर आकर नमाज पढ़ने से बेहतर है, घर में भी बाहर के हिस्से में पढ़ने से भी अंदर के हिस्से में पढ़ना तुम्हारे लिए बेहतर, उसमें भी और अंदर का हिस्सा हो तो उसमें आकर पढ़ना और ज़्यादा सवाब। एक मसला अगर मैं बोला तो ताज्जुब दिखेंगे, ये मसला हरम के लिए भी है मक्के के लिए भी है, मक्के में भी औरत अपने जगह पर नमाज पढ़े ये उसके लिए बेहतर है मस्जिद हराम में आकर नमाज पढ़ने से। सुनो हाँ मस्जिद हराम को औरत आए तवाफ करने की ज़रूरत पड़ी, तवाफ़ करती थी नमाज का वक्त हो गया नमाज पढ़ लिए तो अलग बात है, लेकिन उसके लिए आम वक्तों में अपनी जगह में रहकर नमाज पढ़ना ही बेहतर है अफजल है। ये हमारा दिल का जज्बा एक है लेकिन अल्लाह रसूल की बात एक है, हमारे दिल के जज्बे हमारे दिल की ख्वाहिशात और हमारी चीज़ों पर अल्लाह रसूल की बात को सामने रखना उनको ऊपर रखना यही शरीयत है यही जो है दीन है, वरना दीन मनमानी करने का नाम नहीं है। इस्लाम ISLAM क्या माने, आई सरेंडर माई लाइफ ऑन द ऑर्डर्स ऑफ अल्लाह एंड मोहम्मद, मैं मेरी ज़िंदगी को सरेंडर करता हूँ अल्लाह और उसके रसूल के हुक्मों पर। सरेंडर करने वाले को ही मुसलमान बोलते, इस्लाम में चलने वाले को मुसलमान। तस्लीम करना हमारा दिल माने नहीं माने شریعت بولتی ہے، اللہ رسول یہ بات بولتے ہیں، اسے ماننے والا ہی انہیں حقیقت میں مسلمان، اچھا مسلمان۔ تو اس لیے بھائی گزارش ہے مردوں سے بھی عورتوں سے بھی کہ ہم سب آئے ہیں جی، اللہ تعالیٰ ہمارے سفر کو قبول فرمائے، اللہ تعالیٰ ہمارے حق میں خیر مقدر فرمائے، اور اس بارگاہ کی حاضری بار بار نصیب فرمائے۔ لیکن ایک بات آخر میں میں کہتا ہوں، کوئی مہمان ہمارے گھر میں آ کر بے ڈھنگا کام کرے، ہمیں برداشت ہوتا ہے کیا؟ بولا، سمجھ رہے ہیں؟ شریف گھر والا رہا تو خاموش رہ جائیں گا، لیکن دل میں یہ بات رہیں گے کہ آئندہ اسے قدم رکھنے دینا نہیں کر کر۔ نہیں منہ پھٹا رہا تو منہ پوچھ بول ڈالیں گے، بھائی آئے سو آئے، شکریہ تمہارا، بہت اچھا تمہیں آپ کو کیسو، آئندہ سے آؤں کو بھی بہت شکریہ تمہارا، بول کے بھیج ڈالیں گا۔ جب ہمارے گھر میں کوئی بے ادبی کرے، گستاخی کرے تو برداشت نہیں، ہم اللہ کے گھر میں آ کر بے ادبی کریں اللہ کو کیسے؟ اس لیے بھائی سرزمین کا خیال رکھیں، ادب کا بہت خیال رکھیں، اللہ تعالیٰ ہمیں ادب نصیب فرمائے۔ بس بات یہاں کی ختم ہو رہی ہے، یہاں اس سرزمین میں اعمال ہیں، کیا ہیں؟ یہ طواف کرنا، یہ صحیح کرنا، اچھا یہ عمرہ ہے، یہ فلاں ہے، فلاں جگہ احرام باندھنا، یہاں اعمال ہیں۔ اب مدینہ پاک میں جو ہے اعمال زیادہ نہیں ہیں، آداب ہیں، کیا ہیں بھائی؟ آداب ہیں۔ وہاں کیا بھی نہیں ہے، مسجد نبوی میں نماز پڑھنا، رسول اللہ صلی اللہ علیہ وسلم کی قبر اقدس کی زیارت کر، سمجھ رہے ہیں؟ لیکن آداب بہت زیادہ ہیں، ادب سے رہنا، سمجھ رہے ہیں؟ با خدا دیوانہ باش، با محمد ہوشیار کہتے ہیں۔ اللہ کے ساتھ محبت میں دیوانگی دکھاؤ، لیکن اللہ کے محبوب کی خدمت میں پہنچو تو ادب کے ساتھ رہو۔ لا ترفعوا اصواتکم فوق صوت النبی، اپنی آوازوں کو نبی کی آواز پر بلند مت کرو۔ کچھ لوگ آ کر رسول صلی اللہ علیہ وسلم کے جی دربار میں، گھر کے باہر کھڑ کر زور سے پکارنے لگے، آپ کا نام لینے لگے، آیت نازل ہوئی، نبی کی آواز پر اپنی آواز کو بلند نہ کرو۔ اس لیے ادب کا مقام ہے وہ۔ تو مدینہ پاک کو جانے سے پہلے خوب رو دھو کر استغفار کر کے راستے بھر میں استغفار پڑھتے جائیں۔ جب ایک یجمان کے سامنے ایسا اس کا نوکر جو بڑی غلطیاں کر دیا ہے اس کے سامنے پہنچتے پر کیسا جاتا، انہیں ڈر لگ کر کانپتے ہوئے جاتا ہے، اتنے اتنے کاموں میں کر ڈالا، کیا بولیں گے کہ یجمان کیا سمجھیں گے؟ بالکل بزرگوں، ہم آقا صلی اللہ علیہ وسلم کے نافرمان امتی ہیں، ہم آپ صلی اللہ علیہ وسلم کے دل کو چھیلے ہیں، دشمن آپ کو جیتے جھاگتے میں تکلیف دیے ہیں، ہم آپ کی سنتوں کا مذاق اڑا کر، سنتوں کو چھوڑ کر، اب بھی خبر مبارک میں بھی آقا صلی اللہ علیہ وسلم کو راحت سے رہنے نہیں دے رہے، جن سنتوں کے واسطے آپ جی زخم اٹھائے، آپ کے اولاد، آپ کی بیٹیاں، آپ کے نواسے شہید ہوئے، آپ کے دندان مبارک شہید ہوئے، کیسے کیسے مجاہد برداشت کیا، آج ہم ان کے ہمارے آقا کے امتی رہ سکتے، آپ کو ہم گناہ کر کے، آپ کی سنتوں کے خلاف کر کے، آپ کو خبر مبارک میں بھی راحت سے رہنے نہیں دے رہے، کتنے بڑے مجرم ہوں ہیں۔ اس لیے اس دربار میں پہنچتے ہوئے یہ ڈرتے ہوئے پہنچے بھائی۔ دیکھو ایک بات میں صاف بولتا ہوں، اللہ کا واسطہ دے کر بولتا ہوں، اللہ کے نبی صلی اللہ علیہ وسلم فرمائے، جس گھر میں کتا ہوتا ہے، جس گھر میں تصویر ہوتی ہے، اس گھر میں رحمت کے فرشتے نہیں آتے۔ یہ صاف حدیث ہے، یہ جس گھر میں کتا ہو، جس گھر میں تصویر ہو، اس گھر میں رحمت کے فرشتے نہیں آتے۔ آج اسی نبی کی ان باتوں کو لے کر ہم اسی نبی کے دل کو چھیل رہے ہیں، جہاں دیکھے فوٹوگرافی ہو رہی ہے، جہاں دیکھے فوٹوگرافی ہو رہی ہے۔ مدینہ پاک میں لوگ روز اقدس کے سامنے کھڑ کر فوٹو نکالتے ہیں، نبی کے دل کو کتنی تکلیف پہنچتی ہوگی، نبی جس چیز کو حرام بتا رہے ہیں امتی ان کے سامنے کھڑ کر وہاں پہ قیمتی چیز لا کر دے، بیٹا اس کے سامنے اسے پھوڑے، باپ کا دل کیا ہوگا؟ بولو نبی کے حکم کو ہم سامنے توڑے، نبی کا دل کیسا ہوگا؟ بولو اس لیے اللہ کا واسطہ ہے، ان چیزوں سے بچیں، جذبات کوئی چیز نہیں ہے، اپنے کو قابو میں رکھیں۔ ہم بزرگوں کو بلا لگ جاتے ہیں، علماء کو بلا لگ جا کر گھر میں، مکان میں، دکان میں دعا کراتے ہیں، کائی کے واسطے؟ برکت کے واسطے۔ سن لو، اللہ کے نبی فرما رہے ہیں، فوٹو جس گھر میں ہے، جس دکان میں فوٹو ہے، اس گھر میں، اس مکان میں، اس دکان میں رحمت کے فرشتے نہیں آتے، اللہ کے نبی فرما دیے ہیں۔ ہم کتنے علماء کو لے جا کر دعا کرائے تو کیا، हमें फरिश्तों के वास्ते नो एडमिशन का बोर्ड लगा दिए, हमें खुद लगाकर फरिश्तों को आने से रोक कर अब बुला लगकर जाकर दुआएं कराए क्या होगा बोलो। इसलिए आसान मसला यह है, घरों से तस्वीरों को निकालें, कोई बड़ी बात नहीं है, हिम्मत करें। इनो रखे ही सो, बड़े भाई रख लिए सो, नहीं बच्चे रख लिए सो, ये सब ही हवाले ही है, समझते हैं क्या? वेयर देर इज ए विल देर इज ए वे कहते, जहाँ इंसान का इरादा होता है अल्लाह ताला रास्ते खोलते। हिम्मत करो, इस सफ़र से जाते हुए अजम करके जाओ, बताओ हम आका के दरबार से आए हैं, हम आपके अहकाम को आपकी सुन्नतों को जिंदा करने आए हैं करके उस जज्बे से जाकर इंशाअल्लाह ताला इन चीज़ों को दूर करो। घरों में बरकतें आएंगी, रहमतें आएंगी, खुश रहेंगे इंशाअल्लाह, अल्लाह ताला कारोबार में बरकत देंगे। मदीने पाक के ख़याम में जाते हुए भी खूब पहले इस्तिग़फ़ार करते हुए जाएं, और जब मदीने पाक में हमारा कदम पड़े तो वहीं से ज़्यादा दरूद शरीफ का तोहफ़ा रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश करने का अहतमाम करें, ज़्यादा कसरत के साथ दरूद पढ़ें। 10 साल पहले इसी मदीने तैयबा से मैं कुछ अशार लिख कर गया था, सुभानअल्लाह, एक जगह मुझे कुछ अशार लिखे अरबी में, मैं वो अशार लिख ला कर गया, उसका हमने उर्दू में तर्जमा भी कराया अशार में ही। अदिम सलात अलन नबी मुहम्मदी फ़कबूलुहा हतमन बिग़ैर तरद्दुदी। जी क्या मतलब? नबी सल्लल्लाहु अलैहि वसल्लम पर कसरत से दरूद पढ़ो, इसलिए कि आप पर दरूद पढ़ना ये कबूल है यकीनी। आमालुना बैनल कबूली वरद्दिहा इल्ला सलात अला नबी मुहम्मद। हमारे दीगर आमाल जितने भी हैं वो कबूल होंगे कि नहीं होंगे कि करके शक है, सिवाय दरूद शरीफ के उसके कबूल होने में कोई शक नहीं है। अल्लाह, इसलिए कि अल्लाह ताला फरमाते हैं या अय्युहल्लज़ीना आमनू ये सल्लु अला नबी, अल्लाह के नबी पर दरूद भेजो करकर अल्लाह ताला का हुक्म है। हमें नबी सल्लल्लाहु अलैहि वसल्लम पर रहमत की दुआ भेजें और अल्लाह ताला उसे कबूल ना करे, ऐसा हो ही नहीं सकता, समझ रहे हैं? अल्लाह ताला जब खुद फरमाए तुम मेरे हबीब पर दुआ रहमत की दुआ भेजो, अल्लाह ये बात हमसे कहे और हम रहमत की दुआ करें नबी सल्लल्लाहु अलैहि वसल्लम के हक में और अल्लाह ताला इसको कबूल ना करे, ऐसा नहीं हो सकता। इसलिए हमारी दुआ रसूल सल्लल्लाहु अलैहि वसल्लम के हक में रहमत की बरकत की दुआ कबूल है यकीनन। अच्छा, अब सवाल यह है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम के हक में कबूल है, हम ना क्या मिलेगा? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हज़ारों हज़ारों सलाम हो आका सल्लल्लाहु अलैहि वसल्लम पर, हम उनके लिए दुआ करें और वो नबी हमारे लिए एक के जगह पर 10 दुआएँ दे रहा है। फरमाए मन सल्ला अलैहि वाहिदतन सल्लल्लाहु अलैहि शर, जो मुझ पर एक मरतबा दरूद भेजे अल्लाह उस पर 10 मरतबा दरूद और रहमत पाए। अल्लाह के नबी हमारे ऊपर इतने मेहरबान हैं, तो इसलिए वो तोहफा हम पेश करने से बढ़कर उससे 10 गुना ज़्यादा हम पाने वाले बन जाएंगे। इसलिए उसके हमें कसरत के लिए दरूद शरीफ पढ़ते रहें, अदब का बहुत ज़्यादा ख्याल रखें, और बस सबसे बड़ा अदब यही है कि हम अपनी ज़िंदगी में सुन्नत और शरीयत को लाने की कोशिश करके, नीयत करके, फ़िक्र करके इस दरबार से जाएं, यही सबसे बड़ी कदरदानी होगी। बस रात भी काफ़ी हो गई है, अल्लाह ताला हमें कहीं सुनी बातों पर अमल की तौफीक अता फरमाए, इस्तेकामत अता फरमाए। हम लौट कर जाएं तो लोग हमें देख कर कहें वाह, उम्रे को देख गए, सदमा को देखना का तो इनको देखो भाई, देखो कैसा बदल कर आए। इस तरीके से हमारी ज़िंदगी एक औरों के लिए एक नमूना हो, वरना हम मन्ना इन लिल खैर नहीं बनना, नेकियों के लिए हम आड़ नहीं बनना, क्या उम्र जाको, क्या देखो न जा कर क्या तुम हुआ क्या, ऐसी बात नहीं आनी चाहिए, समझ रहे हैं? मर्दों के लिए इस सफ़र में आँखों की हिफाजत बहुत ज़रूरी है, औरतों के लिए ज़ुबान की हिफाजत बहुत ज़रूरी है, औरतों के लिए बहुत ज़रूरी है, वरना हम लौट कर गए और एक छोटी बात हमें बोल दिए, मिसाल के तौर पर किसी के बारे में कुछ बोलते हुए कम की नहीं उन्हें बोल डाले, बस शुरू करती हूँ, उन्हें क्या हज कर कोई सो, उन्हें क्या उम्रा कर कोई सो, देख इतनी बड़ी बात बोली ना उन्हें, ये शुरू होया था किस्सा वहाँ से। इसलिए एक शायर कहते हैं, छुरी तीर तलवार का तो घाव भरा, किसी को तलवार से मार डाले, किसी को जो है तीर से मार डाले, चाकू से मार डाले, जख्म हो गया, वो जख्म आज नहीं तो कल सूख जाएगा, लगा जो जख्म जुबा का رہے رہا ہمیشہ ہرا کہتے زبان سے لگیا سو زخم دل کو کبھی سکتا نہیں کہتے ہمیشہ کچا رہتا ہے. کتنے سال ہو گئے تو اتنی بڑی بات بولی نہ انہیں, کیسا بولی نہ انہیں, منجے میں بولی نہ, چھوڑ دے گیا. کیوں؟ اس لیے کہ دل پر زخم لگا ہوا ہے. اس لیے عورتوں کے لیے اپنی زبان کی حفاظت بہت ضروری ہے. یہاں سے جانے کے بعد زبان پر کنٹرول کریں. اور بڑی بات یہ ہے, عورتوں کے لیے سب سے مشکل کام خاموش رہنا ہے. ہزار بار نہ بولا لگ, ہزار بار تسبیح پڑھو کر کو بولو, اب بیچ بیٹھ کو پڑھیں گے, نماز ہم پڑھو کر پڑھو پڑھیں گے, طواف کرو گے تو کریں گے, سب کریں گے. ایک ہی ایک بار خاموش رہو, یہ وظیفہ تمہارے واسطے رہے گا. تو یہ اتنی مشکل چیز ہو جاتی ہے. اللہ اکبر اللہ اکبر. ہمارے حضرت فرماتے ہیں عورت کسی نئی عورت سے ملی تو تھوڑی دیر میں, چند منٹوں میں اتنی باتیں کر دیں گی کہتے ہیں, کتنی اولاد ہے وہ بھی بول ڈالیں گی کہتے ہیں, باہر کی بات بھی بول ڈالیں گی کہتے ہیں, پیٹ کی بات بھی بول ڈالیں گی, اتنے بچے ہیں اتنے, پھر یہ ہے گھر کو وہ بھی بول ڈالیں گی. ایسی عورت کی یہ خصلت ہے, یہ تھوڑی دیر خاموش رہنا اس کے لیے مشکل. باہر اندر کھڑ کر بات کریں گی, پھر باہر آ کو صحن میں بات کریں گی, پھر دروازے کرنے, پھر گاڑی چڑھے تک ان کا میٹر چلتے رہیں گا. کھڑنا کرتا مشکل عورت کے لیے. اس لیے میں بولتا ہوں سو بات صحیح کی نہیں کی دیکھنے کے واسطے, ہماری مجلس ختم ہوئے بعد کون عورت خاموش جا کر سوتی انہیں کامیاب, ہماری بات کا اثر ہوا کر کو دیکھ لیں گے. ایگزامینیشن پیپر تمہارے ہاتھ میں ہے, اب اس میں کون کتنا کامیاب ہوتے ہیں دیکھ لیں گے. اس کا فائدہ یہ ہوگا, خاموش جا کر سوئیں گے, جلدی سو جائیں گے, صبح میں جلدی اٹھیں گے. نہیں ٹر 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 کریں گے, صبح میں اٹھنا مشکل ہو جائے گا, نماز کے وقت ہاتھ سے نکل جائے گا. اللہ ہماری حفاظت. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہم عاجز و مسکین بندے آپ کی بارگاہ میں آئے ہیں اللہ, اللہ ہم آئے نہیں ہیں, آپ نے بلایا ہے اللہ. اللہ کتنے لوگ برسوں سے دعائیں کرتے رہ گئے اللہ, اس بارگاہ میں پہنچ نہیں پائے, آپ نے ہمیں بلایا ہے اللہ. آپ کا کرم ہے اللہ, آپ کا فضل ہے اللہ. اللہ اللہ یہاں کی حاضری کو قبول فرمائیے اللہ, اس کی قدردانی کی توفیق عطا فرمائیے, ہماری خطاؤں کو معاف فرمائیے, ہماری بے ادبیوں کو معاف فرمائیے, ہماری لاپرواہیوں کو معاف فرمائیے, ہماری ناقدریوں کو معاف فرمائیے. اللہ زندگی کا بڑا حصہ آپ کی نافرمانی میں گزرا ہے اللہ, اللہ بہت گناہ ہم کر بیٹھے ہیں اللہ, آپ کی نعمتیں کھاتے رہے, آپ کی نافرمانی کرتے رہے. اللہ یہ ہاتھ اٹھائے جانے کے لائق نہیں ہے, یہ زبان کھولے جانے کے لائق نہیں ہے, یہ قدم اٹھائے جانے کے لائق نہیں ہے. اللہ ہم آپ گناہ ہم گناہ کرتے رہے, آپ دیکھتے رہے, ہم نے گناہوں کی وجہ سے آپ کے غضب کو بھڑکایا اللہ, آپ کے غصے کو ہم نے للکارا ہے, آج شرمندہ ہے اللہ, نادم ہے اللہ, پچھتا رہے اللہ. اللہ معاف فرما دیجیے, اللہ معاف فرما دیجیے اللہ. چھوٹے بڑے جان کر انجانے میں, دن کے اجالے میں, رات کے اندھیرے میں, اللہ جتنے بھی گناہ ہم نے کیے ہیں سب معاف فرما دیجیے اللہ, معاف فرما دیجیے اللہ. اگر آپ نے معاف کر دیا تو آپ کا کیا بگڑ جائے گا اللہ, اللہ ہماری بن جائے گی اللہ, ہماری بگڑی بن جائے گی اللہ. ہمارے حال پہ رحم فرما دیجیے اللہ, کرم فرما دیجیے اللہ. یہاں کے قیام میں ہم سے جو کوتاہیاں ہوئیں, لاپرواہیاں ہوئی ہیں, ان کو بھی معاف فرمائیے اللہ, اور جو وقت باقی ہے اس کی قدردانی کی ہمیں توفیق فرمائیے. مزید مدینہ کے قیام کو شروع سے آخر تک اے اللہ آداب کے ساتھ رہنے کی توفیق عطا فرمائیے اللہ. وہاں کی بے ادبی سے بچا لیجیے اللہ, وہاں کی ناقدری سے بچا لیجیے اللہ, رحم فرما دیجیے اللہ. اللہ ہم میں ہر ایک پریشان ہے اللہ, اللہ اس وقت کون کیسی حالت میں بیٹھا ہے آپ بہتر جانتے ہیں اللہ. کسی کی ماں بیمار ہوگی, کسی کی بیمار بیوی بیمار ہے, کسی کے بچے کو ہم پریشان چھوڑ کر آئے ہوں گے اللہ, معلوم نہیں کسی کا کاروبار اوپر نیچے ہوگا اللہ. ایسی حالات میں سب بیٹھے ہوئے ہیں اللہ, ہمارے حال کو ہم سے بہتر جانتے ہیں آپ, بہتر جانتے ہیں اللہ. سب کو جسمانی روحانی صحت عطا فرمائیے اللہ, ہمارے والدین کو, ہماری بیوی بچوں کو, ہمارے بھائی بہنوں کو, رشتہ داروں کو, سب کو اے اللہ اے اللہ جسمانی روحانی صحت عطا فرمائی، اللہ امت بیمار ہے اللہ، قسم قسم کی بیماریاں ہیں اللہ، اللہ لوگ تڑپ رہے ہیں اللہ، بلک رہے ہیں اللہ، علاج سمجھ میں نہیں آتا ہے اللہ، علاج سمجھ میں آتا ہے تو سہولتیں نہیں ہیں اللہ، برسوں برسوں تڑپتے ہوئے اللہ، کسی کی ماں خطرناک قسم سے بیمار ہے، کسی کے والد آئی سی یو میں ہے، کسی کے بچے کے دل میں سوراخ ہے، معلوم نہیں کیسی کیسی بیماریاں ہیں اللہ، روحانی بھی ہیں جسمانی بھی ہیں، اللہ سب کو صحت و سلامتی عطا فرمائیے، وباؤں سے بچائیے، بلاؤں سے بچائیے، اللہ بھوت پری کے اثر سے بچائیے، زہر سے بچائیے، زہر سے بچائیے، اپنے اور غیروں کے شر سے بچائیے، اللہ پریشان حالوں کی پریشانی کو دور فرمائیے، قرض داروں کو دور فرمائیے، اللہ کتنے لوگ سودی قرضوں میں مبتلا ہیں اللہ، اللہ سود میں ڈوب رہے ہیں اللہ، سود کی لعنت اللہ سر پہ اٹھا رہے ہیں، اللہ چھٹکارا دلا دیجیے اللہ، لوگوں کے سامنے رسوائی ہوتی ہے اللہ، شرمندگی ہوتی ہے اللہ، اللہ سب کو سودی قرضوں سے بچا لیجیے اللہ، اللہ قرضوں کی ادائیگی کی صورتیں پیدا فرما دیجیے اللہ، اللہ حلال روزی عطا فرمائیے، حرام مال سے ہمارے پیٹوں کی حفاظت فرمائیے، اللہ بے روزگاری سے بچا لیجیے اللہ، کتنے لوگ غربت کی وجہ سے بے روزگاری کی وجہ سے ایمان ہی سے ہاتھ دھو رہے ہیں اللہ، سب کو بچا لیجیے اللہ، سب کو چھڑا لیجیے اللہ، اللہ جوان بچے بچیوں کو نیک توفیق عطا فرمائیے، اللہ اولاد کے دکھوں سے بچائیے، اولاد کے غموں سے بچا لیجیے، اولاد نافرمان ہوتی جا رہی ہے اللہ، کتنے لوگ ہم سے کہتے ہیں اولاد کے لیے دعا کر کر کے ہم تھک گئے ہیں، اب بد دعا کرتے ہیں کہ مر جائے، مرتی بھی نہیں ہے، اللہ ایسی نوبت آ چکی ہے اللہ، اللہ نیک توفیق عطا فرمائیے، قدموں کے بہکنے سے بچائیے، غلط راستوں پہ جانے سے بچا لیجیے، عزت و عصمتوں کی حفاظت فرما لیجیے، اللہ ایک بچی غلط کام کر جاتی ہے پورا خاندان بدنام ہو جاتا ہے، ماں باپ کا چین غارت ہو جاتا ہے، نیند حرام ہو جاتی ہے، پوری اللہ عزتوں پہ کالک لگ جاتی ہے، اللہ بچا لیجیے اللہ، ہر دن کی خبریں ہمیں پہنچتی ہیں، ہماری فلاں بچی فلاں غیر کے ساتھ چلی گئی، فلاں مندر میں جا کر اس نے تالی باندھ لی ہے، اللہ اللہ کوئی کافروں کے گھروں میں پیدا ہو کر، کافروں کے گھروں میں زندگی گزار کر کفر کی حالت پہ مرتا تو اس پہ تعجب نہیں، اللہ ایمان والوں کے گھروں میں پیدا ہو کر سالوں سال ایمان والوں کے گھروں میں رہ کر اگر کفر کی حالت پہ موت آ گئی، ہمیشہ کی جہنم ہے اللہ، اللہ امت کو صحیح سمجھ دے دیجیے اللہ، صحیح توفیق عطا فرما لیجیے اللہ، بچے بچیوں کو بچا لیجیے اللہ، دکھوں سے بچا لیجیے اللہ، کتنی بچیاں ہیں اللہ رشتے آتے نہیں ہیں، آتے بھی ہیں تو چلے جاتے ہیں، اور اگر نکاح بھی ہوا تو تھوڑے دنوں میں بچی گھر آ جاتی ہے، اللہ ماں باپ کہے اللہ کتنا بڑا بوجھ ہے اللہ، ہلکا فرما دیجیے اللہ، آسان فرما دیجیے اللہ، اللہ رحم و کرم کے فیصلے فرمائیے اللہ، امت کے حال پہ رحم فرمائیے اللہ، جان کی مال کی ایمان کی عزت کی آبرو کی حفاظت فرمائیے اللہ، اللہ پورے عالم اسلام کی حفاظت فرمائیے، اللہ رحم و کرم کے فیصلے فرما دیجیے، اللہ جو مانگا ہے وہ بھی عطا فرمائیے، جو مانگنے سے رہ گیا وہ بھی عطا فرمائیے، وصلی وسلم علی خیر خلقہ محمد و آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین، الحمد للہ رب العالمین.